नेपालको साहित्य कला तथा संस्कृतिको फाँटमा चर्चित व्यक्तिहरूसँग आफ्नो खसखस राख्ने क्रममा यसपटक हाम्रो पाहुना बन्नुभएको छ चलचित्र नायक कृष्ण मल्लज्यू। कृष्ण मल्लज्यू हाल अमेरिकी भ्रमणमा हुनुहुन्छ र उहाँसँग हामीले टेलिफोन मार्फत आफ्ना केही खसखसहरू राखेका छौं। त आउनुहोस् श्रोताहरू, उहाँसँग गरिएको खसखस सुनौ। नायक कृष्ण मल्लज्यू, यहाँलाई खसखस डटकममा स्वागत छ।
नमस्कार। मेरो
अमेरिका भ्रमणको प्रयोजन के हो त्यति भनिदिनुहोस् न।
अमेरिका भ्रमणको यसपालको प्रयोजन चाहिँ खास गरेर अलिकति सांस्कृतिक भनौँ अथवा चलचित्र सम्बन्धी छ। यसमा मैले आफ्नो चलचित्र केही चलचित्र यहाँ प्रदर्शन गर्ने क्रम पनि गरिरहेको छु। यसको खास कारण चाहिँ के भन्नु भन्दाखेरि अमेरिकामा रहेका नेपाली दाजुभाइहरूलाई चलचित्र पनि देखाउँ र त्यो देखाउने क्रममा यहाँ केही साथीभाइहरूसँग कुराकानी भइरहेछ। एउटा त हाम्रो इन्टरनेसनल फिल्म आर्टिस्ट के अरे फिल्म सोसाइटी नेप्लिज इन्टरनेसनल नेप्लिज फिल्म सोसाइटी भन्ने एउटा गठन गर्ने जमर्को गरेर चाहिँ करिब करिब एक वर्ष नै भइसक्यो। त्यो जमर्को गर्ने क्रममा हामीले यहाँका केही साथीभाइहरूलाई पनि समेट्नुपर्छ भन्ने धारणा राखेर यहाँ कुराकानी गर्ने र नेपाली चलचित्रको बजार सांस्कृतिक बजार भनौँ हो यहाँ चाहिँ अमेरिकामा पनि कसरी एक्सप्लोर गर्ने हो त्यो बारेमा छलफल गर्नको निम्ति नै यो भ्रमण चाहिँ मेरो अधिक केन्द्रित रहेको छ।
हजुर, यहाँको भनाइबाट मलाई अर्को तीनटा प्रश्न उठ्यो। पहिला त बजार भन्ने बित्तिकै तपाईँले कस्तो नेपालीहरूको लागि मात्रै बजार खोज्नु भएको हो कि अमेरिकनहरूको लागि पनि बजार त्यस्तो बजारमा इन्क्लुड गर्नुभएको छ?
यसलाई यसमा दुई किसिमको स्ट्राटेजी बनाउनु उपयुक्त हुन्छ जस्तो हामीले सोचेका छौँ। एउटा चाहिँ पहिलो चरणमा हामीले नेपालीहरूमाझ नै हामी आफ्नो सांस्कृतिक जगेर्ना चलचित्र सम्बन्धी चलचित्र हेर्ने के अरे हेराउने एउटा चाहिँ अभ्यास सुरुवात गर्नुपर्छ। सबभन्दा पहिला त हाम्रो मार्केट भनेको आफ्नै नेपालीहरू नै हुन्। त्यसैले यहाँ अब अमेरिकामा करिब कति छन् मलाई एक्ज्याक्टली त थाहा छैन, तर 1-1.5 लाख भन्दा माथि नै हुनुपर्छ भन्ने मेरो अनुमान हो। यो त यहाँहरूलाई थाहा होला। त यो भनेको सानोतिनो चाहिँ बजार पनि होइन, बजारको हिसाबबाट हेर्दाखेरि यो एकदम ठुलो बजार हुन सक्छ। नेपाली चलचित्रलाई बाहिरबाट पनि मुनाफा कमाउने र नेपाली सांस्कृतिक चाहिँ एप्रोच यहाँसम्म पुर्याउने। मैले के देखेको छु भन्नु लाग्दादेखि यहाँको नेपाली समाजमा जब यहीँ जन्मिए बच्चाहरू वा सानोमा बच्चाहरू यहाँ ल्याइयो, ती बच्चाहरूलाई नेपाली भाषामा समेत राम्ररी बोल्न आउँदैन। भनेपछि भोलि दोस्रो जेनेरेसन जब नेपालमा के अरे अमेरिकामा अगाडि बढ्छन्, युथहरू अगाडि आउँछन्, त्यति बेला नेपालीहरू खालि नामको लागि मात्रै अब नेपाली मूलका भनिने हुन् वा के हो, तर उनीहरूकोमा सांस्कृतिक भाषिक वा अन्य सामाजिक रूपमा उनीहरू नेपालीको रूपमा अगाडि आउँछन् जस्तो मलाई लागेन। त्यसैले जस्तो हामीले देख्छौँ यो भारतीय मूलका भारतीयहरू यहाँ आउँछन्, तर उनीहरूको चाहिँ यहाँ बच्चा बच्चा पनि हिन्दी बोल्छन्, तर हाम्रा नेपालीहरू चाहिँ बोल्न सक्दैनन्। यसको मुख्य कारण चाहिँ हामीले आफ्नो सांस्कृतिक जगेर्ना गर्न नसकेको, भाषिक जगेर्ना गर्न नसकेको जस्तो लागेको हुनाले हामीले त्यो क्षेत्रमा सबभन्दा पहिला नेपालीहरूकै माझमा हाम्रो चलचित्रको संस्कृतिको भाषाको प्रवर्धन हुनुपर्छ, त्यसको जगेर्ना हुनुपर्छ, अनि मात्र दोस्रो चरणमा चाहिँ हामीले अनि त्यसपछि यी अरू विदेशीहरूको लागि पनि हामीले आफ्नो चलचित्र प्रदर्शन गर्ने, त्यो प्रदर्शन गर्नुभन्दा अगाडि चलचित्र पनि त्यही किसिमको निर्माण गर्ने प्रक्रिया चाहिँ अगाडि बढाउनुपर्छ। अब त्यसको निम्ति दुईवटा स्ट्राटेजी मैले अघि भने, अहिले हामीले सुरुवात गर्न खोजेको चाहिँ नेपालीहरूमा चाहिँ हाम्रो नेपाली चलचित्र संस्कृति र भाषालाई अलिकति अगाडि बढाउने हो, र दोस्रो चरणमा मात्रै हामी अन्तर्राष्ट्रिय मतलब अरू भाषा अरूहरूको लागि पनि हामी चलचित्र निर्माण गर्ने र अगाडि आउने हाम्रो चाहिँ प्रेरणा रहनेछ।
हजुर धन्यवाद। अब अर्को प्रश्न चाहिँ मैले के भन्न लागेको थिएँ भने माथिकै तपाईँले सुरुमा भन्नुभएको हुन्छ यो इन्टरनेसनल आर्ट फिल्म सोसाइटीको मुख्य उद्देश्य के हो र यो कहिलेदेखि सञ्चालनमा आयो यसको बारेमा अलिकति छोटो भन्दैछु।
यो नेपलिज फिल्म इन्टरनेसनल नेपलिज फिल्म सोसाइटी भनेको चाहिँ एउटा कन्सेप्ट चाहिँ यसको के भन्दादेखि जस्तो इन्डियामा पनि एउटा आइफा भन्ने एवार्ड गर्छन् उनीहरूले जसको ब्रान्ड एम्बेसेडर चाहिँ अमिताभ बच्चन हुनुहुन्छ क्यारम। त्यस्तै हाम्रो त ब्रान्ड एम्बेसेडरको अब पछि सोचिएला तर अहिले चाहिँ हामीले नेपाली चलचित्रलाई विदेशमा प्रवर्धन गर्ने यसको मूल उद्देश्य हो। अब त्यो त्यस अन्तर्गत त्यो उद्देश्यलाई पूर्ति गर्नको निम्ति चाहिँ अरू कार्यक्रमहरू जस्तो नेपाली चलचित्रहरूको विदेशमा महोत्सव फिल्म फेस्टिभल नै अर्गनाइज गर्ने हो जस्तो अरू देशको नेपालमा गर्छन् एम्बेसी मार्फत गर्छन् उनीहरूको सांस्कृतिक सहचारी पनि हुन्छ तर हाम्रो चाहिँ नेपालको विदेशमा हामीसँग हाम्रो एम्बेसीमा कुनै पनि सांस्कृतिक सहचारी भएको अनुभव हामीले गरेका छैनौँ एउटा इन्डियामा चाहिँ रहन्छ क्यार त्यो पनि अहिले छ छैन थाहा छैन। त्यसैले हामीले चाहिँ यो चाहिँ यो यसको प्रत्येक देशमा पछि च्याप्टर बनाउँदै गएर त्यो च्याप्टर मार्फत चाहिँ हामीले नेपाली चलचित्रको महोत्सव त्यो सम्बन्धी प्रचार प्रसार त्यो सम्बन्धी गोष्ठी त्यो सम्बन्धी कार्यशालाहरू अथवा हुनसक्छ भने अब जस्तो मैले यसपालि त मेरो भ्रमण यस निमित्त पनि मलाई आफूलाई फ्रुटफुल लागेको छ कि मैले यो बल के अरे कोलोराडोको माथि पहाड़हरू लोकेसन हेर्ने पनि म अवसर पाएँ कि त्यहाँ चाहिँ सुटिङ पनि गर्न सकिने सम्भावना रह्यो। तर त्यसरी चाहिँ दुई देश बीचमा भनौँ न अमेरिका नेपाल नेपाल र इङ्ल्यान्ड कुनै पनि देश बीचमा सुटिङ गर्ने त्यहाँ अब यहाँको प्रड्युसरहरू पनि जन्माउन सक्ने यो नै यो चाहिँ फिल्म सोसाइटीको महत्वपूर्ण चाहिँ उद्देश्य हो र यो उद्देश्यलाई अघि नै भने दुई च्याप्टरमा हामीले डिभाइड गरेका छौँ र अहिले तपाईँले सोध्नुभएको प्रश्न अनुसार चाहिँ हामीले इन्टरनेसनल नेपलिज फिल्म सोसाइटी गठन गरिसकेका छैनौँ।
यो गठन
हजुर गठन हुने प्रक्रियामा छ। हामी केही साथीहरू नेपालमा बसेर छलफल गऱ्यौँ सायद तपाईँसँग यो विषयमा समृद्ध बाँसकोटाजीसँग कुराकानी भएन होला उहाँ पनि यसमा इन्भल्भ हुनुहुन्छ त्यसैले केही हामीले यसमा एडभाइजरको रूपमा केहीलाई कार्यकारी रूपमा समेटेर अगाडि बढ्ने उद्देश्य राखेका छौँ। सायद यो 6-7 महिनाभित्र हामीले यो गठन गरेर अगाडि बढ्न सक्छौँ जस्तो मलाई लाग्दछ।
भनेपछि तपाईँले यो इन्टरनेसनल फिल्म सोसाइटीमा कस्तो कलाकार फिल्म निर्देशक निर्माताहरू हलका मालिकहरू सबैलाई चाहिँ संयोजन गर्नुहुन्छ कि मात्र कलाकार मात्र हुन्छ कि कस्तो त्यो अलिकति
होइन यसमा सबै किसिमको हुन पनि सक्छ त्योभन्दा बढी पनि हुनसक्छ भन्नुको मतलब इन्टरनेसनल नेपलिज फिल्म सोसाइटीमा नेपाली चलचित्र नेपाली संस्कृति नेपाली भाषाप्रति चाहिँ स्नेह राख्ने आस्था राख्ने कुनै पनि व्यक्तिलाई हामीले त्यसमा समेट्न सक्छौँ। त्यसैले यसमा कलाकार मात्रै हुनुपर्छ भन्ने पनि छैन निर्माता मात्रै वा चलचित्र क्षेत्रका व्यक्ति मात्रै हुनुपर्छ भन्ने जरुरी छैन। नेपाली चलचित्रलाई अगाडि बढाउनको निम्ति जो जसले योगदान दिन सक्छन् वा दिने एउटा सामर्थ्य राख्न सक्छन् वा उनीहरू दिन चाहन्छन् त्यस्ता व्यक्तिहरूलाई पनि हामीले समेट्छौँ।
राम्रो ल तपाईँहरूलाई शुभकामना यसको लागि चाँडैभन्दा चाँडो यो फिल्म सोसाइटीको गठन गर्नुहोस् र नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा चाँडोभन्दा चाँडो पुर्याउने जमर्को गर्नुहोस् तपाईँको यो शुभ कार्यको लागि हाम्रो शुभकामना छ। अब चलचित्रको विकासक्रमको कुरा गर्दाखेरि तपाईँले नेपाली चलचित्रमा नेपाली चलचित्रले अलिकति बामी सरेको बेलादेखि नै तपाईँले अभिनय गर्न थाल्नुभएको छ त्यो फर्को र अहिलेको फर्कोमा नेपाली चलचित्रले कस्तो किसिमले विकास गरेको छ सांख्यिक रूपले मात्रै गरेको गुणात्मक पनि गरेको छ कि अथवा चाहिने संख्यात्मक रूपले गरेको छ अलिकति छोटो विमर्चना गरिदिनुहोस् न।
हजुर अब तपाईँले एकदम राम्रो प्रश्न गर्नुभयो। हामीले हुन त यो करिब करिब चलचित्र उद्योग स्थापना भएको उबाट चार झन्डै पाँचौं दशकमा हामी अगाडि बढ़िरहेका छौं र अहिले पनि हामी चलचित्रको चाहिँ पूरा उसमा हामी आफूलाई युवा भनेर चलचित्र उद्योग युवा अवस्थामा छ भनेर भन्न सक्दैनौँ. अहिले पनि हामी चलचित्र क्षेत्र बानी सर्दैछ वा बाल्यावस्थामै छ भनेर भन्नुपर्ने अवस्था भएको छ. हुन त अब पहिला हामीले जब चलचित्रहरू खेल्थ्यौँ त्यस बेला दुई वर्षको एउटा वा एक वर्षको एउटा त्यस्तो चलचित्रहरू त्यसरी चलचित्र निर्माण भएको थियो. तर अहिलेको अवस्थामा हेर्नुहोस् अहिले कुनै बेला त वर्षको 55-58 चलचित्र पनि निर्माण भए र अहिले पनि त्यो प्रक्रियाहरू अगाडि बढ़िरहेछन्. तर चलचित्र उद्योग अझै पनि राम्ररी स्थापित हुन सकेको छैन. यो उद्योग स्थापित हुनको लागि चाहिँ केही संगठनहरूको भूमिका पनि बलियो चाहिन्छ, सबभन्दा के अरे प्रभावकारी हुनुपर्छ र त्यसको साथसाथै सरकारी नीति पनि त्यति नै प्रभावकारी हुनुपर्छ भन्ने हाम्रो मान्यता हो. अब योभन्दा अगाडि हामीले बोलेका पनि हुन त म पनि आफै पनि सरकारको चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्ष भइसकेका मान्छे हुँ. तर मैले धेरै अवस्था धेरै समय म त्यहाँ रहन पाइनँ. मैले केही सोचेको त थिएँ तर त्यो सोचलाई चाहिँ कार्यान्वयन गर्न सकिनँ समय भावले गर्दाखेरि. तर अहिले जुन किसिमको चलचित्र संख्यात्मक रूपमा अगाडि बढेको छ, अगाडि आएको छ वा वृद्धि भएको छ, त्यसबाट पनि केही न केही हदसम्म गुणात्मक रूपमा अब धेरै चलचित्र बनेपछि केही न केही हदमा गुणात्मक विकास पनि नहुने कुरो चाहिँ हुँदै भएन. भन्नुको मतलब पहिलाको हुन त पहिला केही वर्षमा एउटा चलचित्र वा दुईटा चलचित्र वा दुई वर्षमा एउटा चलचित्र बन्दाखेरि जुन किसिमको अवस्था थियो त्योभन्दा हामी धेरै अगाडि चाहिँ बढ़िसकेका छौँ. अहिले अब यही वर्ष भनौँ, अब गएको वर्ष 40-44 चलचित्रहरू निर्माण भए. ती 44 चलचित्रमा हुन सक्छ अब 4 चलचित्रले मात्रै आफ्नो लगानी उठाउन सक्यो, 40-40 चलचित्रले उठाउन सकेन. त अब त्यसले गर्दाखेरि अलिकति मान्छेमा हतोत्साह चाहिँ हुन्छ. त्यो हतोत्साह अब केही चलचित्रहरू राम्रा चलचित्र पनि नबनेका होइन यो दौरानमा. ती चलचित्रहरूको पनि मार्केट राम्ररी हुन सकेन, राम्रा चलचित्रहरू सार्थक चलचित्रहरू. त्यसैले मान्छेहरू के भने जुन दर्शकको लागि चलचित्र नेपाली चलचित्र निर्माण हुन्छ त्यही दर्शकको स्वाद लाई नै समातेर अगाडि बढ़िरहेका छन्, जसले गर्दाखेरि हामीले आफ्नो मौलिक चलचित्र निर्माण गर्नको निम्ति चाहिँ हिस्किरहेका छौँ. अलिकति हामी त्यो क्षेत्रमा चाहिँ पछाडि परिरहेका छौँ गुणात्मक रूपमा. तर संख्यात्मक रूपमा हामी अगाडि बढ्दाखेरि केही न केही चलचित्र राम्रा चलचित्रहरू प्राविधिक रूपमा र अरू विषयको हिसाबबाट पनि हामी अलिकति अगाडि चाहिँ बढेका छौँ. हिस्किसाउनुपर्छ जस्तो मलाई लाग्दैन यो भन्दा.
यो अगाडि बढेको क्रममा नेपाली चलचित्रको भनौँ न गुणात्मक वृद्धि पनि भएको छ भन्नुभएको छ. गुणात्मक वृद्धिमा अन्तर्गत घेरामा बसेर हामीले कुरा गर्दाखेरि कुन चिजमा बढी गुणात्मक वृद्धि भएको जस्तो लाग्छ? भाषामा कि प्रविधिमा कि त्यो मुभीलाई चाहिँ प्रेजेन्टेसन गर्ने वेमा कि कस्तो तपाईँले चाहिँ अलिकति फोकस गर्नुहुन्छ कि?
अब हामीले यसलाई भाषिक रूपबाट निकै नै हामी अगाडि फर्को माऱ्यौँ भन्न चाहिँ अलिकति म पनि मैले पनि लगाउनु पर्छ, हिस्काउनु पर्छ. हो हामीले केही हदसम्म टेक्निकल्ली प्राविधिक रूपमा चाहिँ हामी अगाडि बढेका छौँ. अब अहिले बनेका चलचित्रहरू एक दुईवटा केही केही राम्रा चलचित्रहरू त प्रस्तुतिको रूपमा पनि उनीहरू प्रस्तुति भन्नाले हामीले स्क्रिन प्लेहरू पनि राम्रा चलचित्रहरू बनाउन खोजिएका छन्, तर भाषाको रूपमा चाहिँ भाषिक रूपमा चाहिँ हामी अझै पनि पछाडि नै छौँ. हामीले कुनै संवादको रूपमा होस् ती हामीले अलिकति नकल गर्न खोजेका छौँ हामीले नेपाली चलचित्र उद्योगले. त्यसैले हामीले भन्नुपर्दाखेरि हामी एकदम अरू भाषिक वा सांस्कृतिक रूपमा भन्दा पनि केही हदसम्म प्राविधिक रूपमा चाहिँ हामी अलिकति फड्को मारेका छौँ. अहिले केही चाहिँ हामीले डिजिटलमा पनि डिजिटल प्रविधिहरूमा पनि चलचित्र बनाएका छौँ, केही सिनेमा स्कोपमा पनि चलचित्र बनाउने जमर्को गरिएको छ र ती चलचित्रहरूमा हामीले पहिलाको भन्दा प्राविधिक रूपमा अलिकति स्तरीय चलचित्र निर्माण भएको पाउँछौँ.
अब यहाँले भन्नुभयो चलचित्र नेपाल चलचित्र विकास बोर्डमा बोर्डको पनि यहाँ अध्यक्ष हुनुभयो, तर समयको अभावले यहाँले तपाईँले सोचेको जस्तो काम गर्न पाउनु भएन. त्यो काम गर्न नपाउनु भएको के थियो तपाईँ अलिकति भनिदिनु तपाईँको के चाहना थियो र के गर्न पाउनु भएन त्यो अवस्थामा?
हजुर, मेरो पहिलो चाहिँ लक्ष्य नै यो यो अहिले जुन मैले तपाईँलाई इन्टरनेसनल नेपाली फिल्म सोसाइटीको उद्देश्य थियो, उद्देश्य छ भनौँ, त्यो उद्देश्य मैले राखेको थिएँ र त्यही अनुसार सबभन्दा पहिला हामीले चाहिँ नेपाली फिल्मको 12 देशमा अवैतनिक अनवरी चाहिँ हामीले रिप्रेजेन्टेटिभ राख्ने भनेर सरकारसँग स्वीकृति लिएको थियौँ। ती त्यो क्रममा यहाँ अमेरिकाको पनि हामीले एकचोटि भ्रमण गरेका थियौँ र यहाँ पनि केही मान्छेसँग कुराकानी गरेर त्यो हामीले सिफारिस पनि गरेका थियौँ तर सरकारबाट त्यो लागू पनि भएन, त्यही बिचमा म हटिहालेँ। त्यसैले हामीले यो 12 देशमा हामीले अवैतनिक प्रतिनिधि राख्न सकेको भए र अझै पनि राख्न सकिने अवस्था भयो भने त्यो हाम्रो निम्ति निकै लाभदायक हुन्छ जस्तो मलाई लाग्दछ, किनभने त्यो प्रतिनिधिले निश्चित रूपमा नेपाली चलचित्रको चाहिँ बजार व्यवस्थापन प्रवर्धन र यो भूमिका चाहिँ लाइजनिङको भूमिका निर्वाह गर्नलाई त्यो त्यो पद एकदम प्रभावकारी हुने थियो, एक नम्बरमा त्यो। दोस्रो नम्बरमा मैले त्यही बेला निश्चित रूपमा एउटा चाहिँ हाम्रो मलेसियामा जहाँ हाम्रो नेपाली नै करिब करिब 4 लाख पुगिसकेका छ त्यो ठाउँमा फिल्म फेस्टिभल गर्ने भनेर नेपाल टेलिभिजन विकास बोर्ड र त्यस्तै अरू भूमिकाहरू विकास बोर्डको आयोजनामा नेपाल टेलिभिजनले लाइभ टेलिकास्ट गर्ने र त्यसको अरू चिज चाहिँ जस्तो मार्केटिङको लागि हामीले त्यहाँको एडभर्टाइजिङ एजेन्सीसँग एसोसिएसनसँग कुराकानी गरेका थियौँ, त्यसको केही चाहिँ त्यहाँ रेकी पनि भइसकेको थियो त्यो मलेसियामा, त्यो पनि प्रभावमा हुन त्यो त्यो पनि कार्यान्वयन हुन सकेन। त्यसको साथसाथै कस्तो नेपाली चलचित्रहरूलाई प्रवर्धन गर्नको निम्ति कस्तो किसिमको एउटा चाहिँ गोष्ठीहरू हामीले आयोजना गऱ्यौँ र त्यो गोष्ठीबाट नेपाली राम्रा चलचित्रहरू जुन चलचित्रको आर्काइ भ्यालु चाहिँ एकदम राम्रो हुन्छ जस्तो तपाईँले अघि भन्नुभयो नि त्यसमा भाषिक रूपमा अरू चिजहरूमा त्यस्तो चलचित्रहरू जसको चाहिँ बजारको चाहिँ सम्भावना कम तर त्यसले सांस्कृतिक रूपमा भाषिक रूपमा प्राविधिक रूपमा चाहिँ नेपाली चलचित्रलाई र नयाँ स्वाद दिन सक्ने नेपाली चलचित्रलाई सरकारले एउटा चाहिँ इन्सेन्टिभ दिनुपर्छ भन्ने सोच पनि हामी लिएका थियौँ, त्यो पनि पुरा हुन सकेन। हलहरूको चाहिँ व्यवस्थापन राम्रो हुनुपर्छ भन्ने सोच यी इत्यादि सोचहरू चाहिँ अलिकति लिइएको थियो, त्यो चाहिँ सपना नै हो।
अब हेरौँ तपाईँले यदि यो इन्टरनेसनल फिल्म सोसाइटी मार्फत यो त्यो आफ्ना इच्छाहरू पूरा गर्न सक्नुहुन्छ होला, हाम्रो शुभकामना छ। अब एउटा यो चलचित्र निर्माणको क्रममा नि मैले एकजना गीतकारसँग कुरा गर्दाखेरि निर्माता निर्देशकहरूले चाहिँ कस्तो किसिमको दर्शकलाई चाहिँ फोकस गर्नुहुन्छ भन्ने कुरामा त्यो उहाँले गीतकारले चाहिँ के भन्नुभएको थियो भने यो दर्शकहरू चाहिँ त्यस्तो बुद्धिजीवी अथवा चाहिँ इन्टेलेक्चुअल हुँदैन, त्यस कारण तपाईँले जस्तोले गीत लेखे पनि हुन्छ भनेर निर्माता निर्देशकहरूले उहाँलाई भन्नुभयो अरे। यो निर्माता निर्देशकहरूको सोचाइ त्यही किसिमले भएको लागू भइरहेछ
हो? यो कुरा चाहिँ ध्रुव सत्य हो, मैले अघि पनि भने नि हाम्रो नेपाली चलचित्रको एउटा दर्शकहरूको टार्गेट ग्रुप भनौँ न टार्गेट अडियन्स त्यो चाहिँ हाम्रो अलिकति तल्लो वर्गको रह्यो, कामदारहरू रिक्सा पुलरहरू त्यो त्यो टाइपको लाई मात्रै हामीले चलचित्र निर्माण गर्न थाल्यौँ र त्यसैले अघि भने मैले कि त्यो तिनीहरूकै स्वादलाई लिएर तिनीहरूको स्वाद भनेको के भन्नु हिन्दी चलचित्रको फर्मुला 5 गीत चाहिने के फाइट चाहिने लभ सिक्वेन्स हुनुपर्ने 2.5 घण्टादेखि 3 घण्टाको चलचित्र हुनुपर्ने इत्यादि यो चाहिँ फर्मुला अन्तर्गत रहेको चलचित्रको। त्यसैले नेपाली निर्माताहरू जो नयाँ आउँछन् वा पुराना पनि छन् उनीहरूको सोच चाहिँ के रह्यो भन्नु भने ती दर्शकहरूलाई मात्रै चलचित्र निर्माण गर्ने ती दर्शकमा मात्रै पुग्नुपर्ने माथिल्लो दर्शकहरूलाई उनीहरूले तान्न प्रेरणा पनि गरेनन्, केही निर्माता निर्देशकले प्रयत्न नगरेका पनि होइनन् तर त्यो पनि तिनीहरू असफल भयो. किन भन्नु होला भनेदेखि यो एउटा चाहिँ विडम्बना रह्यो कि हामीले त्यहाँ पत्रकारिता अथवा माथिल्लो वर्गका दर्शकहरूले हाम्रो निम्ति चलचित्र बनेन, खोइ चलचित्र भनेर प्रश्न पनि नगरेका होइन बेला बेला. तर जब चलचित्र निर्माण भयो तब चलचित्र हेर्ने क्रममा चाहिँ तिनीहरू त्यहाँ हलसम्म पुगेको जस्तो हामीले महसुस गरेनौँ. जस्तो उदाहरणको निम्ति म तपाईँलाई भन्छु, केही चलचित्रहरू जस्तो नुमाफुङ, मुकुन्डो, यी चलचित्रहरू अलिकति बेग्लै किसिमको चलचित्रहरू, तर ती चलचित्रहरू चाहिँ कमर्सियल्ली सफल हुन सक्सेस हुन सकेन. अब इभन मैले खेलेको पहिलो चलचित्र वासुदेव पनि एउटा चाहिँ साहित्यिक रचनामाथिको कृति माथिको आधारित चलचित्र हो, त्यो पनि त्यति राम्रो सफल हुन सकेन बजारको हिसाबबाट. प्रेमपिण्ड बन्यो, बसन्ती जस्तो चलचित्र पनि बन्यो, सीमारेखा जस्ता चलचित्रहरू पनि बने, तर तिनीहरूलाई जुन दर्शकले रुचाउनु पर्ने हो तिनीहरू हलमै पुगेनन् अनि तल्लो दर्शकले त्यो रुचाएन. यसले गर्दाखेरि अलिकति यो विडम्बना
भनेको मतलब निर्माता निर्देशकले त्यतापट्टि ध्यान नदिएको होइन, दर्शकको अभावले यस्तो यस्तो बम्बई फर्मुलामा बढी मुभी बन्यो भन्ने कुरा भयो त्यसो भए.
हजुर हजुर
हजुर. यहाँले चाहिँ अमेरिकामा केही मुभीहरू पनि देखाउने भन्ने विचार ल्याउनु भएको छ, के मुभी लिएर आउनु भएको छ, कस्तो भयो?
मैले दुई तिनवटा मुभी लिएर आएको छु, जसमा खास गरेर चाहिँ मेरो आफ्नै मुभीहरू, किनभने अर्काको मुभी ल्याउँदाखेरि अलिकति राइसहरू सोधेर ल्याउनु पर्ने हुनाले अहिले चाहिँ सुरुमा यो भ्रमणलाई एउटा पूरक उसको रूपमा मात्रै लिएर आएको हुँ. अहिले चलचित्रहरू जस्तो मैले लगनगाँठो, गोठालो, श्रीमती जिन्दाबाद, हिजो श्रीमती जिन्दाबादको यहाँ त एउटा प्रदर्शन पनि भयो, राम्रो रेस्पोन्स पनि भयो, त्यो डेढ घण्टाको एउटा चाहिँ चलचित्र थियो, त्यसैले त्यो चाहिँ कमेडीमा आधारित, त्यसमा कुनै गीत पनि नभएको, कुनै फाइट पनि नभएको, एउटा चाहिँ ड्रामालाई सिक्वेन्समा बाँधेर बुनेको चलचित्र भावनाले त्यो एउटा कमेडी बेसमा आधारित चलचित्र थियो. त्यो हिजो यहाँ दर्शकहरू नेपालीहरूले सबैले मन पराए पनि यहीँ ब्रुमफिल्डको लाइब्रेरी हल रहेछ एउटा राम्रो, त्यहाँ प्रदर्शन गरिएको थियो. अब त्यसको साथसाथै म हुन त म चाहिँ अलिक छिट्टै जान्छु, यहाँ वायमिङमा पनि एउटा विद्यार्थीहरूले सो राख्नु भएको छ 24 सो. त्यसपछि कुराकानी चाहिँ सेन फ्रान्सिस्को यो नेब्रास्का टेक्सासमा पनि कुराकानी भइरहेछ. यो चाहिँ म गए पनि यहाँ साथीभाइहरूले अर्गनाइज गर्नुहुन्छ, त्यो चाहिँ गर्नुहुन्छ. र अर्को कुरा चाहिँ महत्वपूर्ण कुरो के रह्यो भन्नुलाई पनि यहाँ मैले साथीभाइहरूसँग कुरा पनि गरेको छु अघि यही फिल्म सोसाइटी कुराकानी अन्तर्गत नै, कि केही अब नेपालबाट यहाँ आउने यहाँ बसिरहनु हुने दाजुभाइ दिदीबहिनीहरूले नेपाली चलचित्रको स्वाद चाहिँ हलसम्म अब समय अभावले गर्दाखेरि कम हुनसक्छ, सधैँ हलमा जाने अहिले पनि तुरुन्त अवस्था नहोला, त्यो बानी पर्दै गएपछि त्यो पनि भोलिपछि त्यो एउटा इन्ट्रेस्ट जागिएला. तर अहिले चाहिँ तुरुन्तको निम्ति चाहिँ यहाँ डिभिडी फर्मेटमा नेपाली चलचित्र गीत वा कुनै पनि चिजहरू यहाँ हामीले काठमाडौँबाट यहाँ पठाउने, यहाँबाट बिक्री वितरण हुने, त्यो किसिमको वातावरणको लागि पनि यहाँ साथीभाइको कुराकानी भएको छ, उहाँले गर्छु भनेर भन्नुभएको छ. यो पनि मेरो विचारमा एउटा चाहिँ उपलब्धि नै मान्नुपर्छ जस्तो मलाई लाग्दछ.
हजुर, यो साह्रै राम्रो कुरा गर्नुभयो. अमेरिकासम्म आएर नेपाली चलचित्रको बजार अध्ययन भनौँ न गरिरहनु भएको छ, यसको लागि चाहिँ नि यहाँलाई धेरै धेरै धन्यवाद छ. र यस काममा तपाईँको अभिष्ट चाँडोभन्दा चाँडो पूरा होस् त्यसको लागि शुभकामना.
अब यसमा के छ भन्नुलाईदेखि निश्चित रूपमा प्रयत्न हाम्रो रहन्छ, तर त्यसमा गोष्ठीमा हैसियत चाहिँ खास गरेर यी अब जर्नलिजममा लाग्नुभएका, साहित्यिक क्षेत्रमा लाग्नुभएका, यहाँ विदेशमा रहेर यो 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 मिडियाबाट यसरी चाहिँ जुन तपाईँहरूले गरिरहनु भएको छ, तपाईँहरूको सहयोग बिना चाहिँ मेरो विचारमा यो कुरा त्यति अगाडि बढ्न चाहिँ सम्भव चाहिँ नहोला. र यसको निम्ति म चाहिँ हार्दिक अपेक्षा के गर्दछु भने यहाँहरूको सहयोग सद्भावना चाहिँ सधैँ पाइरहौँ.
पक्कै पनि हामीले आफ्नो भाषा संस्कृतिको लागि, जगन्नाथको लागि र प्रचार प्रसारको लागि हामीले सकेसम्म मेहनत गर्नेछौ र खसखस.com को त्यहाँ मूल उद्देश्य पनि त्यही नै हो. भाषा संस्कृतिको जगेर्ना गर्ने र प्रचार प्रसार गर्ने हिसाबले चाहिँ खसखर डट कमको निर्माण भएको र जाँदा जाँदा अन्तिममा यहाँलाई चाहिँ अमूल्य समयको लागि धन्यवाद दिँदै खसखस डट कमका श्रोता र पाठकहरूलाई आफ्नो केही सन्देश दिन चाहनुहुन्छ भने भनौँ न।
अब यो जाँदा जाँदै म सबभन्दा पहिला त अब यो मुखैमा तिहार आएको छ, अलिकति नेपालीहरू संस्कृतिमा चाहिँ यताउति भए पनि मनले भए पनि मान्छौँ, त्यसैले सांस्कृतिक यो चाहिँ चाड तिहारको उपलक्ष्यमा म सम्पूर्ण खसखस डट कम त्यहाँबाट प्रसारण भएर यो सुनिरहनु भएका जसले सुन्नुहुन्छ सम्पूर्ण नेपालीहरू जो विदेशमा बसिरहनु भएको छ अमेरिकामा बसिरहनु भएको छ उहाँहरूलाई यो दीपावलीको हार्दिक मंगलमय शुभकामना दिन चाहन्छु र नेपाली संस्कृतिलाई नेपाली संस्कृति भन्न चाहन्छु त्यसमा भाषा संस्कृति कला चलचित्र सम्पूर्ण मेरो विचारमा समेटिन्छ त्यो यसलाई हामीले जगेर्ना गर्नतिर प्रयत्न गर्नुपर्छ हाम्रो भावी पिँढीले पनि हामीले दिने सभ्यता वा हामीले दिने शिक्षा भनेको नै हाम्रो संस्कृति हो त्यो संस्कृति चाहिँ अगाडि बढाउनुपर्छ भन्ने मेरो जुन अनुरोध छ त्यो अनुरोधलाई स्वीकार्नुहुनेछ भन्ने मेरो चाहिँ ठूलो आशा लिएको छु मैले।
हस्त धन्यवाद नायक कृष्ण मल्लजी यहाँको अमूल्य समयको लागि फेरि फेरि हामी कुरा गर्दै गरौँला धन्यवाद।
पक्कै पनि बासुजी मेरो पनि हार्दिक हार्दिक धन्यवाद खसखस डट कमलाई जसले मलाई चाहिँ यहाँ अमेरिकामा सम्पूर्ण अमेरिकावासी नेपालीहरूको बीचमा पुर्याइदिनु भएकोमा मेरो हार्दिक 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 धन्यवाद।
हस्
धन्यवाद।